الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم لهم من جهنم مهاد ومن فوقهم غواش وكذلك نجزي الظالمين سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم لَهُمْ مِنْ جَهَنَّمَ مِهَاد ان کے واسطے دوزخ کا بچھونا ہے وَمِنْ فَوْقِهِمْ غَوَاش اور اوپر سے یہ دوزخ یہ آگ ان کا اوڑھنا بھی ہے وَكَذَلِكَ نَجْزِي الظَّالِمِينَ اور اسی طرح ہم بدلہ دیتے ہیں ظالموں تو پچھلی آیت میں بھی تذکرہ ان لوگوں کا جنہوں نے اللہ کی نشانیوں کو جھٹلایا اور تکبر کیا اللہ تعالیٰ نے فرمایا کہ ان کے لیے آسمان کے دروازے نہیں کھولے جائیں گے اور اس مبارک آیت میں اللہ تعالیٰ فرمایا کہ ان کے لیے جہنم ہے اور جہنم ان کے لیے بچھونا بھی اور جہنم ان کی اوڑھنی بھی ہوگی یہ مہاد جو لفظ ہے نا امید طالبات اس کا ترجمہ لکھیں گی یہ بچھونے کو کہتے ہیں کہ نیچے جس چیز کے اوپر جیسے انسان بچھاتا ہے نا زمین کے اوپر کوئی چیز کے اس چیز پہ بچھا کر ادھر بیٹھ جاؤ یا کارپیٹ پہ بیٹھ جاؤ اس طرح کی چیز تو اس کا جو کارپیٹ ہوگا نا جہنم کا وہ آگ ہوگی اور غواش غاشیہ سے نکلا ہے ڈھانپنے والی چیز تو جو چیز ان کو ڈھانپی بھی ہوگی وہ بھی آگ ہی ہوگی اوپر نیچے سے آگ ہی آگ ہوگی اور اللہ اکبر یہ اللہ کی نشانیوں کو جھٹلانے والے یا اللہ کی حکموں اللہ کی آیات کے سامنے تکبر کرنے والے لوگ اللہ کو پسند نہیں کہ اللہ کی آیات کو ایزی لیا جائے یا ان کا تمسخر اڑایا جائے نعوذ باللہ یا ان کو ویلیو نہ دی جائے اس جہان کو اللہ نے بنایا ہمیں بھی اللہ نے بنایا ہمارے جسم کے ہر ہر آرگن کو اللہ نے بنایا اتنا بڑا یہ جہان ہے ہمارے پاس گنجائش نہیں رہتی کہ ہم اللہ کی نافرمانی کر سکیں وہ مالک اتنا بڑا ہے اور ہم اتنے چھوٹے ہیں کہ ہماری عقل کم از کم اور کوئی بات نہ مانے یہ ماننا ضروری ہے جی ہمارے پاس وہ ہمتیں نہیں ہیں ہمارے پاس وہ یہ عقل سے بعید ہے یہ بات کہ انسان اللہ کی نافرمانی کرے اس کی مثال یوں سمجھیں کہ ایک بہت امیر آدمی ہے ایک فقیر جس کے پاس کھانے کو بھی کچھ نہیں پہننے کو بھی کچھ نہیں اس کے پاس گھر بھی نہیں اب یہ فقیر پر مہربان ہوتا ہے اس کو اپنے گھر میں لاتا ہے اس کو رہنے کے لیے گھر دیتا ہے کھانے کو بہترین کھانا دیتا ہے اس کو پھر کپڑے پہننے کے لیے دیتا ہے ایک معقول تنخواہ دیتا ہے اس کے بچوں کا خیال کرتا ہے اس کی بیماریوں کا خیال کرتا ہے یہ ساری شفقتیں کرتا ہے اس کے اوپر اور کوئی اور اس کے لیے یہ کرنے کے لیے تیار ہی نہیں تو اب عقل کہتی ہے نا کہ اس بندے کے پاس چوائس نہیں ہے کہ وہ اپنے اس مالک کی نافرمانیاں کرتا پھرے یا اس سے بغاوت کرے یا اس کو ویلیو نہ دے تو جتنا یہ امیر آدمی نے شفقت کی اس فقیر پہ اللہ رب العزت کی شفقت اس سے بھی زیادہ ہے کہ اللہ تعالیٰ نے ہمیں نہ صرف یہ ساری چیزیں عطا کی بلکہ اللہ نے ہمیں جسم بھی دیا، ہمارے جسم کے اندر اٹھنے والے جذبات، ہمارا ہر ہر عضو صحیح سلامت، یہ اللہ کی رحمت ہے. ہمارے وہ آنکھ نہ دیتے ہم اندھے ہوتے، وہ کان نہ دیتے ہم بہرے ہوتے، زبان نہ دیتے ہم گونگے ہوتے، عقل نہ دیتے ہم پاگل ہوتے، عزت نہ دیتے ہم ذلیل ہوتے. تو انسان کے پاس چوائس نہیں ہے کہ وہ اللہ کی نافرمانی کرے. اور انسان کے چھوٹے ہونے کا کیا عالم ہے کہ اللہ رب العزت جو ہے وہ اتنی بڑی ذات کہ یہ جو دنیا جس میں ہم رہتے ہیں، جس کے اندر 7-7.5 ارب لوگ ہیں، یہ اس کائنات کے اندر اتنا چھوٹا ذرہ بھی نہیں ہے کہ جتنا یوں سمجھ لیں، یہ اس کائنات کا ریشو اس دنیا کے ساتھ اتنا بھی نہیں ہے جتنا شہر کراچی میں پڑا ہوا ایک ٹینس بال ہوگا. یعنی بڑے شہر کے اندر ایک چھوٹا سا بال پڑا ہوا ہے نا ٹینس کا، ہماری یہ جو کائنات ہے وہ اس سے بھی چھوٹی ہے جو ہم سب اس میں بستے. تو اتنا بڑا وہ مالک ہے، ہمارے پاس کہاں یہ چوائس ہے کہ ہم کوئی نافرمانی اس کی کر بیٹھے یا اس کی نشانیوں کے سامنے تکبر کر بیٹھے. اسی لیے اللہ کی یہ ترتیب کہ جو لوگ اللہ کی نشانیوں کو جھٹلاتے ہیں، تکبر کرتے ہیں، بڑا بننے کی کوشش کرتے ہیں، کہاں انسان بڑا بن سکتا ہے؟ ایک چھوٹا سا وائرس اسے زمین پہ ڈال دیتا ہے، بلکہ ایک چھوٹا سا وائرس اسے زمین کے نیچے لے جاتا ہے. اللہ اکبر. آج صبح خبر آئی، ہمارے مدرسے کی ناظمہ جو صاحبہ ہیں، ان کی والدہ کو یہ وائرس ہوا اور رات ان کا انتقال ہو گیا. یہ وائرس انہیں زمین کے اوپر سے زمین کے نیچے لے گیا. تو ہم کہاں وہ طاقتیں رکھتے ہیں کہ ہم اللہ کے سامنے نافرمانی کرتے پھریں؟ تو عقل یہی کہتی ہے کہ انسان اللہ کے سامنے سرنڈر کرے. اور یہ جہنم جو ہے، یہ ایسے لوگوں کے لیے جو اللہ کی نشانیوں کو جھٹلاتے ہیں، تکبر کرتے ہیں، اللہ کے حکموں کو ویلیو نہیں دیتے، دنیا کو سب کچھ بنایا ہوا ہے. تو اللہ تعالیٰ فرماتے ہیں لہم من جہنم مہاد، ان کا بچھونا بھی آگ، ان کا اوڑھنا بھی آگ، اوڑھنا بچھوڑنا دونوں آگ. اور یہ عام آگ نہیں ہوگی. حدیث پاک میں آتا ہے کہ جہنم کی آگ دنیا کی آگ سے 70 گنا زیادہ شدید. اور جہنم کی آگ کی ایک مثال اللہ نے ہمیں دنیا میں، ہمیں اس کائنات میں دکھائی. یہ جو سورج کی آگ ہوتی ہے نا، یہ دنیا کی آگ سے بہت زیادہ شدید ہوتی ہے. تو سورج کا جو لاوا ہے وہ دنیا کی آگ سے 5 گنا زیادہ شدید ہوتا ہے. تو دنیا کی آگ جو ہے، جو لاوا ابلتا ہے وہ 2000 ڈگریز فارنہائٹ، سورج کا لاوا جو ہے وہ 10000 ڈگری فارنہائٹ. اب یہ کتنی گرمی ہے اس کا اندازہ آپ اس چیز سے لگائیں کہ انسان کو 100 ڈگری ہوتا ہے نا تو کہتے ہیں اس کو بخار ہو گیا. 104-105 پہ ڈر ہوتا ہے ڈاکٹروں کو کہ یہ فوت ہو جائے گا، بچ نہیں پائے گا. اور 112 ڈگری پہ اس کائنات کی تاریخ کے اندر کوئی بھی انسان نہیں کہ جس کا 112 ڈگری پہ بھی چلے گیا نا، اتنی اس کے جسم میں گرمی جمع ہو گئی تو وہ بچ سکا. 110-111 پہ کسی کا گیا تو وہ بچ ضرور گیا، ڈاکٹر نیچے لے آئے. کچھ مثالیں ملتی، मगर 112 पे कोई नहीं गया। तो 112 डिग्री हमसे बर्दाश्त नहीं, 100 डिग्री होगा तो डॉक्टर कहते हैं बीमार बुखार वाला आदमी है। और जहन और सूरज जो कि दुनिया से 5 गुना ज्यादा उसके आउटर लेयर में आग होती है, वो 10,000 डिग्री फ़ारेनहाइट, इससे भी ज्यादा कोई गर्म चीज मौजूद है इस कायनात। साइंसदान कहते हैं जो बिजली कड़कती है ना और कभी कभी जमीन पे गिरती भी है, इसका भी टेम्परेचर साइंसदानों ने लिया, ये सूरज के बाहर का जो टेम्परेचर है उससे 5 गुना ज्यादा। यानी साइंसदान कहते हैं कि 52,000 डिग्री के आसपास ये। अल्लाह अकबर। इसीलिए जिस पे सूरज की वो गिरती है बिजली, वो बच नहीं पाता। जिस जगह गिरती है, जिस घर पे गिरती, फ्रैक्शन ऑफ द सेकंड के लिए, एक सेकंड से भी कम के लिए, मगर बंदा बच नहीं पाता। मगर ये जो सूरज की गर्मी जो कि दुनिया की शदीद तरीन लावे से 5 गुना ज्यादा है, ये सूरज के बाहर का हिस्सा है। सूरज के अंदर, सूरज के बाहर के हिस्से को फोटोस्फीयर कहते हैं, सूरज के अंदर के हिस्से को कोरोना कहते हैं। सूरज का कोरोना जो है, जो बीच का हिस्सा है, उसका टेम्परेचर साइंसदान कहते हैं 1,000,000 डिग्री, यानी 10,00,000 डिग्री फ़ारेनहाइट, इससे भी 20 गुना ज्यादा। और अल्लाहु अकबर, जहन्नम की आग इस सूरज के जो दरमियानी आग है ना, उससे भी ज्यादा शदीद होगी। तो कैसी आग होगी? बैठना भी इसी पे है, ओढ़ना भी इसी पे है, कपड़े भी इसी के ही है। अल्लाह अकबर। हदीस पाक में आता है ये जहन्नम अजीब और गरीब जगह, इस जहन्नम की आग में बहुत सारे लोग नबी अलैहिस्सलाम को दिखाए गए। हदीस पाक में आता है कि एक मर्तबा नबी अलैहिस्सलाम मस्जिद नबी में 5 नमाजों के लिए तशरीफ लाते, 4-5 दिन ऐसे हुए, नमाज पढ़ते और तशरीफ वापस ले जाते। ऐसा कभी भी नहीं हुआ, क्योंकि आप नमाज के लिए तशरीफ लाते, इसके बाद कभी गुफ्तगू होती, सहाबाए कराम के साथ नशिस्त लगती, आप तरबियत का मामला और जो ममलिकत के उमूर हैं उनसे मुतालिक मामला, तो नमाज के अलावा आप वक्त मस्जिद में गुजारते, ये आपकी मुबारक आदत। सहाबाए कराम ने देखा कि 4-5 दिन गुजर गए, और 4-5 दिन गुजरने के बावजूद नबी अलैहिस्सलात वस्सलाम किसी से कोई बात नहीं कर रहे, और सहाबाए किराम ने महसूस किया कि आपकी मुबारक आंखें लाल हैं, और ऐसा लगता है कि आपको किसी चीज का बहुत ज्यादा गम है, जिस गम ने आपको हर चीज से बेगाना कर दिया, ना आपको किसी सहाबी का पता, ना आपको किसी और चीज का पता। तो सहाबाए किराम को बहुत ही तकलीफ हुई कि जी हमारी तरफ आपकी मुबारक निगाह भी नहीं उठ रही, आप हमसे बात भी नहीं कर रहे। और जब किसी से मोहब्बत होती है तो इंसान के दिल को तकलीफ होती है, परेशानी होती है कि वो मोहब्बत करने वाला जो है वो खामोश है। तो सहाबा कराम इस खामोशी से बहुत परेशान हुए। तो नबी अलैहिस्सलाम के बहुत ज्यादा करीबी सहाबी थे, उनसे गुजारिश की कि जी आप कुछ अल्लाह के नबी से पूछे क्या वजह बनी। तो नबी अलैहिस्सलाम के जो करीबी सहाबा जो थे, उन्होंने भी महसूस किया कि जिस हालत में और जिस तरह से आपकी तवज्जो सबसे हटी हुई है, किसी की भी हिम्मत ना हो पाई कि हम पूछें अल्लाह के नबी से कि अल्लाह के नबी क्या वजह है कि आपकी तवज्जो हमारी तरफ नहीं, आप बस नमाज अदा कर फरमाते हैं और वापस तशरीफ ले जाते हैं। आखिर को इन हजरात को ये समझ में आया कि अल्लाह के नबी की जो बेटी है, नबी अलैहिस्सलाम के दिल के बहुत करीब, उनसे गुजारिश की जाए कि वो अपने अब्बा हुजूर से पूछे। चुनाचे हजरत फातिमा से अर्ज की गई कि आप अपने वालिद साहब से पूछें कि क्या वजह है कि 4-5 दिन हो गए आपके चेहरे पे गम है, आपकी आंखें मुबारक सुर्ख है और आप किसी से भी कोई गुफ्तगू नहीं फरमा रहे। तो हजरत फातिमा नबी अलैहिस्सलाम की खिदमत में हाजिर हुई और पूछा कि अल्लाह के नबी आप को किस चीज ने गम में डाल दिया है। तो नबी अलैहिस्सलाम ने फरमाया कि जब मेराज का वाकया हुआ और मुझे आसमान दुनिया पे मुझे अर्श की सैर करवाई गई तो जिब्राइल ने मुझे जन्नत दिखाई और फिर मुझे जहन्नम दिखाई और जहन्नम के वो मनाजिर याद आ गए और उन मनाजिर को याद करके ऐसा गम हुआ है कि अब कुछ भी करने को दिल नहीं चाहता। और फरमाया कि दिल नहीं चाहता कि सोऊं या खाऊं या किसी से बात करूं, कि वो ऐसा मंजर कि उस मंजर को देखने के बाद इंसान का दिल परेशान ही हो सकता। तो हजरत फातिमा रज़ील्ला अन्हा ने दरियाफ्त किया कि वो क्या मंजर थे। फरमाया कि जहन्नम में कुछ लोगों को देखा, एक ऐसे शख्स को देखा कि जो इतना छोटा बना दिया गया कि वो था तो सही मगर बिल्कुल उसकी साइज मकौड़े कीड़े मकौड़ों की तरह बना और उसके ऊपर जोर से पत्थर फेंका जाता और उसकी चीखों ने मुझे परेशान कर दिया कि ऐसे चीख रहा है और वो पाश पाश हो जाता और फिर उसका जिस्म वापस बन जाता और फिर उसके ऊपर इतनी जोर से बड़ा पत्थर दबा दिया जाता और वो फिर बिल्कुल पाश पाश और रेजा रेजा हो जाता। मैंने नबी अलैहिस्सलाम फरमाया कि मैंने जिब्रील से पूछा, जिब्रील ये कौन? फरमाया ये वो शख्स है जो दुनिया में अपने आप को बड़ा समझता था, तकब्बुर करता था, अल्लाह ने आज इसे बिल्कुल छोटा बनाया, ये जहन्नम की मखलूक में सबसे ज्यादा छोटी मखलूक, और इसको और दबा दिया पत्थरों के जरिए से। तो जो दुनिया में दूसरों से बड़ा बनने की कोशिश करता है तो माल के मुकाबले करता है तो ये कहता है कि मेरे पास माल ज्यादा है, कोई कहता है जी मेरे पास इल्म ज्यादा है, तुझे क्या पता मुझे पता है। और कई मरतबा इंसान कहता है कि तू एक छोटे खानदान से है, मैं तो बड़ा खानदान है मेरा, कोई किसी तरह तकब्बुर तो कोई किसी तरह। और सबसे ज्यादा अफसोस तो उसके तकब्बुर पे है जो अपनी नेकी की वजह से तकब्बुर करता है कि देख मैं तो तुझसे ज्यादा नेक हूं, तू तो नमाज भी नहीं पढ़ता, मैं तो तेरे से भी ज्यादा नमाज पढ़ता, और तू तो इस तरह गुनाह करता फिरता है, मैं गुनाह से बचा हुआ हूं। तो कहने को जिंदगी नेकी पे गुजरी मगर दिल में ये तकब्बुर भरा हुआ। یہ کہہ کے نبی علیہ الصلوۃ والسلام کی مبارک آنکھوں میں آنسو، حضرت فاطمہ کی بھی مبارک آنکھوں میں آنسو. پھر آپ نے فرمایا کہ ایسی عورت کو دیکھا کہ جس کو دیکھ کے رونگٹے کھڑے ہو گئے. اور یہ وہ عورت تھی کہ جس کو اس کے بالوں کے ساتھ لٹکایا ہوا تھا، آگ اسے جلا رہی ہے، اس کی تکلیف الگ، اور جو بالوں سے لٹکی ہوئی ہے اور کوئی چیز نے اس کو نہیں پکڑا، صرف بالوں سے لٹکی، تو بالوں کی لٹکنے کی وجہ سے چیخ رہی ہے. اللہ، اور اس کی چیخ و پکار نے مجھے مجبور کر دیا کہ میں نے جبریل سے پوچھا کہ جبریل یہ کون جہنمی ہے؟ جبریل نے فرمایا اللہ کے نبی یہ وہ عورت ہے جو دنیا میں اپنے جسم کو، اپنے سر کو ڈھانپتی نہیں تھی، بغیر اپنے آپ کو ڈھانپے ہوئے غیر محرم کے سامنے آتی. یہ اس کا حال ہے. حدیث پاک میں آتا ہے کہ غیر محرم کے سامنے جو بندہ آتا ہے اس کو تو جہنم میں بڑا عذاب دیا جائے گا. جو نعوذ باللہ زنا کا مرتکب ہو جاتا ہے، حدیث پاک میں آتا ہے کہ جب جہنم میں کوئی زانی داخل ہوتا ہے، اس زانی میں سے ایسی بدبو خارج ہوتی ہے کہ جہنم کے جہنمی بھی اس کی بدبو سے پریشان ہو جاتے ہیں. یعنی پہلے ہی بدبودار جگہ ہے، تکلیف دہ جگہ ہے، آگ سے بھری ہوئی جگہ، مگر جب زانی جہنم میں آتا ہے اس کی بدبو کی وجہ سے جہنم کہ جہنمی بھی اور پریشان ہو جاتے. تو فرمایا کہ اس عورت کے حال کو دیکھ کر بھی پریشان ہو گیا، نیندیں اڑ گئی. اللہ اکبر. فرمایا کہ ایک ایسے شخص کو بھی دیکھا جو اپنی زبان سے لٹکی ہوئی عورت تھی، اس کو آگ کا بھی اس کو دیا جا رہا تھا عذاب، اور ساتھ ساتھ اس کو لٹکایا ہوا تھا، زبان لمبی کر دی گئی اور زبان سے لٹکی ہوئی تھی. اس زبان سے لٹکے ہونے کی وجہ سے جو اس کی چیخیں نکلتی، اس کا رونا نکلتا، اس کی آہیں نکلتی، اے میری بیٹی یہ دیکھ کر میری راتوں کی نیند اڑ گئی ہے، اس دنیا کی کوئی چیز اچھی نہیں لگ رہی، اپنے کسی صحابی سے بات کرنے کو بھی دل نہیں چاہتا. حضرت فاطمہ نے دریافت کیا، میرے والد صاحب، میرے والد، یہ کون عورت؟ نبی علیہ السلام نے فرمایا میں نے جبریل سے پوچھا، جبریل یہ کون؟ جبریل نے کہا کہ یہ وہ عورت جو دنیا میں بہت زبان دراز تھی، اپنی زبان سے دوسرے کے دلوں کو تکلیف دیتی تھی، زبان کی تیز، زبان کی بد تمیز تھی. اللہ اکبر. حدیث پاک میں آتا ہے کہ جنت میں بڑے بڑے بالا خانہ بنائے گئے ہیں اور بڑے بڑے خوبصورت گھر بنائے، اور اللہ کے نبی نے ان کے تذکرے کیے، ایک اعرابی سے رہا نہیں گیا. حالانکہ نبی علیہ السلام کی مجلس میں یوں سوال نہیں کیا جاتا تھا. اس عربی نے کر لیا سوال کہ اللہ کے نبی بتائیں تو صحیح، اتنے خوبصورت جنت کے گھر کس کے لیے؟ نبی علیہ السلام فرمایا اس کے لیے جس کی زبان میٹھی ہوگی. اور جس کی زبان میں سختی، اور جو زبان پہ قابو نہیں کر پاتا، اور ایسے الفاظ جو دوسرے کے دل کو توڑتے ہیں، ऐसे शख्स को जुबान से लटकाया जाएगा, आग का अजाब अलग होगा और जुबान से लटके जाने की आहें और चीखें अलग होंगी। इसलिए जिसने अपनी जुबान को नरम कर लिया उसने अपने आप को बहुत बड़े अजाब से बचा लिया। नबी अलैहिस्सलाम ने फरमाया कि जो शख्स नरमी से महरूम है वो हर खैर से महरूम है। और ये जो जबान दराज शख्स होता है वो ये समझता है कि दूसरे लोग जबान की तकलीफ से उनको असर होना भी नहीं चाहिए। क्यों होता है कई मरतबा यूं सोचते कि जी भाई क्यों असर ले रहे हैं इतना ज्यादा, नहीं लेना चाहिए, जबान से ही तो बात की है। ये जो जबान के अल्फाज ऐसे होते हैं कई मरतबा ये दूसरे इंसान को बीमार करके रख देते हैं। अंबियाए कराम जुबान से की हुई बातों से इतनी तकलीफ में आ जाते कि अल्लाह ताला अंबियाए कराम की दिलदारी फरमाते। कुरान पाक में अल्लाह ताला अपने प्यारे महबूब से फरमा रहे कि उनको जुबान की ऐसी ऐसी अल्फाज काफिरों ने किए कि दिल टूट गया। तो अल्लाह ताला ने फरमाया फसबिर अला मा यकूलू, प्यारे महबूब आप सब्र कर लीजिए इनके अल्फाजों पे, इनकी बातों पे। तो हम समझते हैं जुबान से निकले हुए अल्फाज का कोई मसला ही नहीं है, कितनी भी कैसी भी बात कर लो, किसी को कितना ही सख्त और बड़ा ताना दे दो, किसी की दिल आजारी किसी तरह से कर लो, अल्लाह अकबर। खास तौर पे इस मियां बीवी के ताल्लुक में कुछ शोहर होते हैं, अल्लाह अकबर, वो सख्ती और वो बदतमीजी और वो अजीब व गरीब अल्फाज, अल्लाह। और कई मरतबा कुछ औरतें होती हैं जो शोहर के साथ ऐसा मामला, कई मरतबा औलाद के साथ ऐसा मामला, कई मरतबा करीबी रिश्तेदारों के साथ ऐसा मामला, अल्लाह। हम समझते कुछ नहीं होना इस जबान के गलत इस्तेमाल पे। नबी अलैहिस्सलाम ने इस जबान को पकड़ के फरमाया ये वो चीज है जिसकी वजह से ज्यादातर लोग जहन्नम में जाएंगे। इस जुबान के गलत इस्तेमाल से, इस जुबान से बदतमीजी करने की वजह से, इस जुबान से बेअदबी करने की वजह से, तो दुनिया में एक बड़ा काम जो करने वाला है वो जुबान को काबू में करना है। और फिर नबी अलैहिस्सलाम ने फरमाया कि एक इंसान को देखकर तो बहुत ही ज्यादा दिल तकलीफ में आ गया, उसको देखते ही मैंने फौरन पूछा कि ये कौन शख्स है। हजरत फातिमा ने दरियाफ्त किया कि कौन सा शख्स, एक ऐसा शख्स देखा जिसको आग तो जला ही रही थी मगर कहने को इंसान, चेहरा उसका खिंजीर की तरह और जिस्म उसका गधे की तरह, अल्लाह अकबर। हज़रत फातिमा ने पूछा कि ये कौन औरत और ये कौन मर्द, फरमाया कि ये वो शख्स है जो दूसरों की गीबत किया करता था, मजलिसों पे बैठ के दूसरों की इज्जतों के साथ खेलता था, दूसरों के छुपे हुए ऐबों को जाहिर करता था, अपनी दोस्तियां दूसरे किसी के साथ बनाने के लिए किसी तीसरे बंदे की इज्जत को नीलाम करना जो है वो उसका काम, अल्लाह अकबर। آج ہم سمجھتے ہیں کہ غیبت کچھ بھی نہیں، سزائیں بہت بڑی بڑی ہیں، ہم اس کو بڑا گناہ اس لیے نہیں سمجھتے کہ ہم کہتے ہیں بھی چوری ڈاکہ تھوڑی کیا، کوئی شراب اور زنا تھوڑی کیا، زبان سے ہی تو کیا ہے. اللہ اکبر. نبی علیہ السلام نے فرمایا الغیبت اشد من الزنا، غیبت تو زنا سے بھی زیادہ بڑا گناہ ہے. ایسا حال اس جہنم کا، نبی علیہ الصلوۃ والسلام چار پانچ دن تک صحابہ کرام سے گفتگو نہیں کر پائے جب ان کو وہ جہنم کے مناظر یاد آئے. اس جہنم سے بچنا یہ ضروری ہے. مشائخ نے فرمایا کہ انسان سچی توبہ کرے اور صبح شام توبہ کرے. انسان سے گناہ ہو جاتے ہیں، اس کا حل ہی یہی ہے انسان اپنے گناہوں کی طرف توجہ کرے اور سچی توبہ کرے. اور یہ توبہ کرنے والے کے لیے اللہ نے قرآن میں اعلان کر دیا ان اللہ یحب التوابین، اللہ توبہ کرنے والوں سے محبت فرماتے ہیں. اسی لیے جتنے بھی لوگ مشائخ کے پاس آتے ہیں، چاہے کسی بھی سلسلے کے شیخ ہوں، پہلا سبق جو مشائق دیتے ہیں وہ یہی ہے کہ جی صبح اور شام 100 مرتبہ توبہ اور استغفار کریں. اللہ تعالیٰ ہمیں جہنم کی آگ سے محفوظ فرمائے، اللہ تعالیٰ ہمیں خوب توبہ کرنے والا بنائے، اللہ تعالیٰ دنیا اور آخرت میں اپنی رضا نصیب فرمائے. یہاں آ کے آج کی کلاس مکمل ہوتی ہے. یہ آج اس ایک مرتبہ پھر ترجمہ کرتا ہے. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. لہم من جہنم مہاد، اور ان کے واسطے دوزخ کا بچھونا ہے. ومن فوقہم غواش، اور اوپر سے اوڑھنا ہے. وکذلک نجزی الظالمین، اور ہم یوں بدلہ دیتے ہیں ظالموں کو. یہاں آ کے آج کلاس مکمل ہوتی ہے. طالبات تھوڑی دیر کے لیے مراقبہ کر لیں، آنکھوں کو بند کر لیں، سر کو جھکا لیں. دنیا اور جو کچھ دنیا میں ہے اس سے ہٹ کٹ کے اللہ کی یاد میں ڈوب جائیں. تھوڑی دیر کے لیے اپنے دلوں کو اللہ کی یاد سے بھر لیں، آنکھوں کو بند کر لیں، سر کو جھکا لیں. اپنے کسی عمل پہ سہارا ہی نہیں ہے، اپنے کسی عمل پہ سہارا ہی نہیں ہے. توبہ کیے بغیر گزارا ہی نہیں ہے، توبہ کیے بغیر گزارا ہی نہیں ہے. غافل کیا کچھ ایسا حوس نے جہان کی، غافل کیا کچھ ایسا حوس نے جہان کی، جو سانپ نفس کا ہے وہ مارا ہی نہیں ہے جو سانپ نفس کا ہے وہ مارا ہی نہیں ہے توبہ کیے بغیر گزارا ہی نہیں ہے ہر زاویے سے دیکھا جہاں تک نظر گئی ہر زاویے سے دیکھا جہاں تک نظر گئی رحمت کا اس کی کوئی کنارہ ہی نہیں ہے رحمت کا اس کی کوئی کنارہ ہی نہیں ہے توبہ کیے بغیر گزارا ہی نہیں ہے اپنے کسی عمل پہ سہارا ہی نہیں ہے لا الہ الا اللہ محمد الرسول اللہ دعا کر لیجئے سبحان ربی العلی الوہاب اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد وبارک وسلم اللہم انا نسألک علما نافعا وعملا متقبلا ولسانا ذاکرا وقلبا خاشعا ورزقا واسعا وشفاء من كل داء. ہماری درس نظامی کی عالمہ کورس کی عالم کی ناظمہ صاحبہ کی والدہ کا آج صبح صبح انتقال ہوا. تمام طالبات دعا کریں اللہ تعالیٰ ان کی کامل مغفرت فرمائے, اللہ ان کے درجات کو بلند فرمائے, اللہ تعالیٰ ان کی قبر کو نور سے منور فرمائے اور ان کو جنت الفردوس میں اعلیٰ مقام عطا فرمائے. وصلی اللہ تعالیٰ علی حبیبہ سیدنا محمد وعلی آلہ واصحابہ اجمعین برحمتک یا